हामीहरू 21औँ शताब्दीमा जिइरहेका छौँ। प्रविधिको तीव्र विकास सँगसँगै हामीहरू विभिन्न सुविधाहरू प्राप्त गरिरहेका छौँ, जस्तै अस्पताल, जहाँ डाक्टरहरूले विभिन्न प्रविधि प्रयोग गरी हाम्रा धेरै शारीरिक रोगहरू निको पार्नुहुन्छ। तर जति नै प्रविधिको विकास भए तापनि हाम्रा शारीरिक रोगभन्दा त्यहाँ एउटा ठुलो रोग छ, त्यो रोग कुन हो त? त्यो हाम्रो आत्मिक रोग अथवा पाप हो, जुन रोग संसारको कुनै पनि अस्पतालहरूले विभिन्न डाक्टरहरूले विभिन्न प्रविधिहरू प्रयोग गरेर पनि जुन रोगलाई उहाँहरूले निको पार्न सक्नु हुँदैन। तर त्यस रोगलाई निको पार्ने एकजना व्यक्ति हुनुहुन्छ, उहाँ को हुनुहुन्छ त? ताकि ती अनन्तका पाप, जुन कुराले चाहिँ अनन्त मृत्युसम्म पुर्याउने रोगलाई निको पार्नुहुने व्यक्ति चाहिँ को हुनुहुन्छ त? उहाँ ख्रिस्ट येशू हुनुहुन्छ, जो परमेश्वरको पुत्र हुनुहुन्छ, जसमा हामीले केवल विश्वास र हाम्रो पापको प्रस्ताव गरेपछि हामीले त्यो हाम्रो रोगबाट हामी मुक्त हुन्छौँ, जुन रोग उहाँले निश्चय नै निको पार्नुहुन्छ। त्यसै कारण आज हामी अनन्त जीवनको बारेमा हेर्नेछौँ। त्यसै कारण तपाईँहरूसँग बाइबल छ भने कृपया तपाईँहरूले सुसमाचार युहन्ना तेस्रो अध्यायलाई पल्ट्याउनुहोला। सुसमाचार युहन्ना तेस्रो अध्याय, यदि तपाईँहरूसँग बाइबल छैन भने तपाईँहरूले पछाडि उपलब्ध रहेको बाइबललाई प्रयोग गर्न सक्नुहुन्छ। सुसमाचार युहन्ना 3:16-21 म यहाँहरू सबैजनाको निम्ति पाठ गर्नेछु। सुसमाचार युहन्ना 3:16-21 म यहाँहरूको निम्ति पाठ गर्नेछु, तपाईँहरूले आफ्नो बाइबलमा हेर्नुहोला। किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्नो एकमात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस्। किनकि परमेश्वरले संसारलाई दोषी ठहराउन भनी पुत्रलाई संसारमा पठाउनु भएन, तर संसार उहाँद्वारा बाँचोस् भनेर पठाउनुभयो। जसले उहाँमाथि विश्वास गर्छ त्यो दोषी ठहरिँदैन, तर विश्वास नगर्ने चाहिँ अघि नै दोषी ठहरिएको छ, किनभने उसले परमेश्वरका एकमात्र पुत्रको नाउँमा विश्वास गरेको छैन। पद 19, फैसला चाहिँ यही हो, ज्योति संसारमा आएको छ र मानिसहरूले ज्योति भन्दा बरु अन्धकारलाई रुचाए, किनकि तिनीहरूका काम दुष्ट थिए। किनभने दुष्ट काम गर्ने हरेकले ज्योतिलाई घृणा गर्छ र ज्योतिमा आउँदैन, नत्र त्यसका काम प्रकट हुनेछन्। सत्यद्वारा जिउने मानिस ज्योतिमा आउँछ र यसरी यसले गरेका कामहरू परमेश्वरमा गरिएका हुन् भन्ने प्रष्टै देखिन्छ। आज हामी यस खण्डबाट दुईवटा कुरालाई हामी हेर्नेछौँ, अनन्त जीवनको स्रोत पद 16-17 र दोस्रो अथवा अन्तिम भनेको अविश्वासको परिणाम पद 18-21। वी विल कन्सिडर 2 points फ्रम दिस टेक्स्ट दिस मर्निङ। फर्स्ट पोइन्ट, सोर्स अफ इटर्नल लाइफ, verses 16-17। सेकेन्ड पोइन्ट, रिजल्ट अफ अनबिलिफ, verses 18-21। आजको हाम्रो पहिलो बुँदामा हामी हेर्नेछौँ अनन्त जीवनको स्रोत पद 16-17। यहाँ पद 16 हेर्नुहोस् न, सुरुको शब्द यहाँ प्रयोग गरिएको, यहाँ जुन व्याकरणलाई हामी विचार गर्दाखेरि सुरुको शब्द किन भने अब अङ्ग्रेजीमा फर भनेर प्रयोग गरेको छ। यसलाई व्याकरणमा हेर्दाखेरि यो शब्द एउटा संयोजक अथवा अङ्ग्रेजीमा कन्जक्सन, यो शब्दबाट सुरु भएको छ। जहिले पनि यो कन्जक्सन अथवा संयोजकले जहिले पनि दुई वा सोभन्दा बढी वाक्यांश अथवा वाक्यहरूलाई जोड्ने काम गर्छ। त्यसकारण यो खण्ड पनि माथिको खण्डहरूसँग जोडिएको छ भन्ने कुरा हामीले ध्यान दिनुपर्ने हुन्छ, किनभने भन्ने शब्द यहाँ प्रयोग गरिएको छ। त्यसै कारण हामीले एक हप्ता अगाडि हामीले यो माथिका खण्डहरूबाट हामीले वचन सुनेका छौँ, ती कुराहरूसँग यो खण्डहरू जोडिएका छन्। त्यो कुरा हामीले ध्यान दिनुपर्ने हुन्छ। जुन हामीले एक हप्ता अगाडि हेरेको वचनमा निकोदेमोस र ख्रिस यसु बिचमा भएको अन्तर्वार्ताको बारेमा हामी लेख्थ्यौँ, जहाँ नयाँ जन्मको बारेमा हेरेका थियौँ, जहाँ येशु ख्रिस्टले निकोदेमोसलाई भन्नुभयो नयाँ गरी कोही जन्मेन भने उसले परमेश्वरको राज्य देख्न सक्दैन। तिनको तिनमा युहन्ना तिन अध्यायको तिन पदमा येशु ख्रिस्टले निकोदेमोसलाई भन्नुभएको छ। र येशुले यो पनि भन्नुहुन्छ, शरीरबाट जन्मेको शरीर हो र पवित्र आत्माबाट जन्मेको पवित्र आत्मा, त्यो चाहिँ आत्माबाट हुन्छ। जुन पवित्र आत्माबाट जन्मेको आत्मा हुन्छ, यो हामी तिनको छ पदलाई हामी हेर्दाखेरि त्यो पाउँछौँ। हामीले अगाडिको कन्टेक्स्ट सन्दर्भलाई हेरिरहेका छौँ र हामीले हेर्दै जाँदाखेरि निकोदेमोस को थिए भन्ने विषयमा हामीले अगाडि हेरेका थियौँ, जो एक इसरायलका गुरु थिए। तर पनि यो कुराहरू येशु ख्रिस्टले भन्नुभएका कुराहरू उहाँले बुझेका थिएनन्, निकोदेमोसले यो बुझेका थिएनन् भन्ने कुरा कसरी थाहा हुन्छ? किनकि येशूले भन्नुभयो, पृथ्वीका कुरा गरे भने पनि तिमीहरू विश्वास गर्दैनौ, त स्वर्गको कुरा गरे भने कसरी विश्वास गर्न सक्छौ? र अझै येशु ख्रिस्टले पद 14 र 15 हेर्नुहोस् न, स्पष्टसँग उहाँले निकोदेमोसलाई यो स्पष्ट पार्दै हुनुहुन्छ। जसरी मूसाले उजाड स्थानमा सर्पलाई उचाले, त्यसरी नै मानिसको पुत्र उचालिनुपर्छ, र जसले उहाँमाथि विश्वास गर्छ त्यसले अनन्त जीवन पाउँछ। कि यहाँ युहन्नाले यही भनिरहेको छ निकोदेमोसलाई, जसले येशूमा विश्वास गर्छ उसँग मात्रै अनन्त जीवन छ। किन येशूमा विश्वास गर्ने? किन येशूमा मात्रै अनन्त जीवन छ त? र उहाँ को हुनुहुन्छ कि अनन्त जीवन दिनको निम्ति? र यो किन सत्य छ? यी प्रश्नको जवाफ युहन्नाले पद 16 दिन्छन्। पद 16 हेर्नुहोस्, किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, उहाँले आफ्ना एकमात्र पुत्र दिनुभयो। 16 हेर्नुहोस् है, यहाँ प्रयोग गरेको हामी केही शब्दहरूलाई विशेष ध्यान दिनुपर्ने हुन्छ। किन परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो? ताकि उहाँले आफ्नो एकमात्र पुत्र दिनुभयो। उहाँले कुन संसारलाई यति धेरै प्रेम गर्नुभयो र आफ्नो एउटा पुत्रलाई, उहाँको एकमात्र पुत्रलाई दिनुभयो? यो संसार चाहिँ कुन हो त? ख्रिस्ट येशू कसको निम्ति आउनुभयो? कुन संसारको निम्ति आउनुभयो? यस कुरालाई हामीले विशेष दुईवटा तरिकाबाट हामीले बुझ्नुपर्ने हुन्छ। विशेष एउटा संसार कि उहाँले साधारण रूपमा सबै कुरालाई उहाँले प्रेम गर्नुहुन्छ, सबै संसारलाई उहाँले प्रेम गर्नुहुन्छ, तर विशिष्ट रूपमा उहाँले यो संसारलाई चाहिँ उहाँले आफ्नो पुत्र दिनुभयो कि उहाँका उहाँका चुनिएका मानिसहरूलाई उहाँले दिनुभयो? सारा संसारको निम्ति उहाँले आफ्नो पुत्रलाई दिनुभएको होइन है। हामीले विशिष्ट रूपमा उहाँले आफ्ना चुनेका मानिसहरूको निम्ति उहाँले दिनुभयो। त्यसै कारण उहाँले भन्नुहुन्छ कि मेरो भेडाहरूले मेरो स्वर चिन्दछन्। ख्रिस्ट येशूले भन्नुभयो, उहाँ आफ्नो भेडाहरूको निम्ति प्राण दिनुभयो। येशूले भन्नुभयो कि म अरू उहाँले संसारको निम्ति प्रार्थना गर्नुभएन, उहाँले आफ्नो भेडाहरूको निम्ति, आफ्नो मानिसहरूको निम्ति प्रार्थना गर्नुभयो। एउटा उदाहरण दिन चाहन्छु म, किन परमेश्वरले यो आफ्नो, किन यो मैले अघि भने तपाईँहरूलाई संसारलाई एउटा साधारण रूपमा उहाँले सबैलाई प्रेम गर्नुभएको छ, तर विशिष्ट रूपमा उहाँले आफ्ना जाति, आफ्ना भेडाहरूको निम्ति पुत्र पठाउनु भएको छ। उदाहरणको निम्ति यहाँ तपाईँहरू अभिभावक हुनुहुन्छ, कतिजना तपाईँहरूले सबै बालबच्चालाई प्रेम गर्नुहुन्छ, तर आफ्नै कोखबाट जन्मेको बच्चालाई जति अरूलाई प्रेम गर्नुहुँदैन। आफ्नो बच्चालाई के गर्नुहुन्छ? उसको शिक्षा, स्वास्थ्य, पालन पोषण, हरेक कुरामा तपाईँले विशिष्ट रूपमा वास्ता गर्नुहुन्छ। तर साधारण रूपमा अरू सबै नानीहरूलाई प्रेम गर्नुहुन्छ। त्यसै गरी परमेश्वरले साधारण रूपमा सारा संसारलाई प्रेम गर्नुहुन्छ, तर विशिष्ट रूपमा उहाँले आफ्नो चुनेका मानिसहरूको निम्ति उहाँले आफ्नो पुत्र दिनुभएको हो। हामीले यो त्यसरी बुझ्नुपर्छ। त्यसै गरी ख्रिस्ट येशू चाहिँ सबैको निम्ति मर्न आउनुभएको होइन, उहाँ आफ्ना भेडाहरूको निम्ति आउनुभएको हो। हामीले यो कुरालाई बुझ्नुपर्छ। परमेश्वरले भेडाहरूलाई वास्ता गर्नुभयो, तर कसरी वास्ता गर्नुभयो त हेर्नुहोस् न। संसार मैले भनिरहेको छु कि यो अर्थमा कि उहाँका भेडाहरू, उहाँका मानिसहरू, उहाँका चुनिएकाहरूलाई। त्यसै कारण उहाँले भन्दै हुनुहुन्छ कसरी उहाँले प्रेम गर्नुभयो, त्यही देखिन्छ कि उहाँले आफ्नो एकमात्र पुत्र दिनुभयो, कि ख्रिस्ट येशू दिएर उहाँले प्रेम गर्नुभयो। त्यो प्रेम प्रकट उहाँले गर्नुभयो। तर किन उहाँले आफ्नो एकमात्र पुत्रलाई दिनु पर्यो? परमेश्वरले उहाँलाई यति धेरै प्रेम गर्नुहुने आफ्नो एकमात्र पुत्रलाई संसारको निम्ति किन दिनुभयो? जसको उत्तर एक शब्दमा भन्नुपर्दा, हामी हाम्रो पापमा मरेका थियौँ, जसकारण पवित्र परमेश्वरलाई चिन्न, उहाँलाई खोज्न, प्रेम गर्न हामी असक्षम थियौँ। हामी आफ्नै तौरबाट उहाँलाई चिन्न हामी सक्दैन थियौँ। हामी उहाँलाई असम्भव थियो कि हामी आफैले त्यो गर्न सक्दैनौँ। त्यसकारण युहन्ना 6:44 हेर्नुहोस् न, त्यही केही पछाडि जानुहोस् त, केही पेज पछाडि उहाँले के भन्नुहुन्छ। हामीले खोज्न सक्ने भए यो भन्नुपर्ने थिएन। 44 मलाई पठाउनुहुने पिताले खिच्नु भएन भने कोही म कहाँ आउन सक्दैन र म त्यसलाई अन्त्यको दिनमा जीवित पार्नेछु। त्यो विशेष कलाई हेर्नुहोस्, 44 मलाई पठाउनुहुने पिताले खिच्नु भएन भने कोही म कहाँ आउन सक्दैन। हामी किन आउन सक्दैनौँ? हामी हाम्रो पापमा मरेका छौँ। त्यसै कारण ख्रिस्ट आउनु पर्यो कि हाम्रो पापबाट उद्धार गर्नको निम्ति। र पुत्र को हुनुहुन्थ्यो? परमेश्वरले आफ्नो अति नै प्रेम गर्नुहुने आफ्नो एकलौटे पुत्र हुनुहुन्थ्यो। त्यसै कारण मत्ती 3:17 यही भन्दछ कि उहाँ अथवा अर्थात् परमेश्वर आफ्नो पुत्रमा अति प्रसन्न हुनुहुन्थ्यो। आफ्नो पुत्रमा उहाँ अति प्रसन्न हुनुहुन्थ्यो। उहाँ त्यही प्रसन्न हुनुहुने पुत्रलाई पनि उहाँले बाँकी राख्नु भएन, ताकि हामीहरूको निम्ति उहाँले दिनुभयो। परमेश्वरले पुत्रलाई प्रेम गर्नुहुन्छ र सबै थोक उहाँको हातमा दिनुभएको छ। हामी 3:35 यही पाउँछौँ, युहन्ना 3:35 कि परमेश्वरले उहाँलाई प्रेम गर्नुहुन्छ अर्थात् पुत्रलाई। त्यसकारण पुत्रकै हातमा परमेश्वरले सबै कुरा दिनुभएको छ, तर पनि उहाँले त्यही पुत्रलाई पनि हामी हाम्रो पापको खातिर उहाँले बाँकी राख्नु भएन। र हामीलाई परमेश्वरले प्रेम गर्नुभएको कारण हाम्रो निम्ति येशु दिनुभयो। यस विषयमा यसाया अगमवक्ताले यसरी भन्नुहुन्छ, यसाया 53:5-6 हामी हेरौँ उहाँले के गर्नुभयो आफ्नो पुत्रलाई। यसाया 53 उहाँले आफ्नो पुत्रलाई केसम्म गर्नुभयो भन्ने कुरा यहाँ अगमवक्ताले यसरी भन्छन् कि आफ्नो उहाँको परमेश्वरको पुत्रको बारेमा 5:6 तर ऊ त हाम्रा अपराधहरूका निम्ति छेडियो है। पुत्र येशु ख्रीष्ट हाम्रो अपराधहरूका निम्ति छेडिनुभयो, हाम्रा अधर्मका निम्ति उहाँ पेलिनुभयो है। हामीमा शान्ति ल्याउने दण्ड उसमाथि पर्यो र उसको कुराको चोटले हामी निको भयौँ। हामी सबै भेडा चाहिँ बढालिएका छौँ, हामी हरेक आफ्नै बाटोमा लागेका छौँ र परमप्रभुले उहाँमाथि हामी सबैको अधरमा हालिदिनुभएको छ। उहाँले आफ्नो पुत्रलाई पनि बाँकी राख्नु भएन। हामीले पाउने दण्डहरू उहाँले आफ्नो पुत्रमाथि दिनुभयो, उहाँले यसरी प्रेम गर्नुभयो कि आफ्नो यति धेरै प्रेम गर्नुभएको पुत्रलाई उहाँले दिनुभयो। किन उहाँले आफ्नो पुत्र दिनुभयो हाम्रो निम्ति? उहाँले किन पुत्र दिनु आवश्यक थियो? किन हामी उहाँ आफ्नो पुत्रले यसरी दण्ड लिइराख्नुपर्ने के कारण थियो? उहाँले हामीहरू कि नाश नहौँ भनेर उहाँले आफ्नो पुत्रमाथि ती सबै दण्डहरू किन दिनुभयो? हामीमा हामीहरू उहाँको क्रोधमुनि नाश नहौँ भनेर उहाँको क्रोध उहाँको सबै कुरो आफ्नै पुत्रमाथि उहाँले लिनुभयो, उहाँले दिनुभयो। त्यही हेर्नुहोस् न सोह्र पदमा नै, किन? ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस्। किन पुत्रमाथि यति धेरै उहाँले कष्टहरू दिनुभयो? हामीहरू चाहिँ उहाँको जुन क्रोधमुनि हामी नाश नहौँ भनेर उहाँले आफ्नो पुत्र दिनुभयो। तर किन दिनुभयो? अनन्त जीवनको निम्ति। तर उनीहरूले चाहिँ ज जसले ख्रिस्ट येशूमा विश्वास गर्छन् उनीहरूले अनन्त जीवन पाओस् भनेर आफ्नो पुत्रलाई पनि उहाँले बाँकी राख्नु भएन। त्यसै कारण परमेश्वरले यसरी प्रेम गर्नुभयो। त्यसै कारण यहाँ हामी यो देख्दछौँ कि पिता परमेश्वरले हाम्रो मुक्तिको योजना तय गर्नुहुन्छ। पुत्र परमेश्वरले ती मुक्तिको योजनालाई उहाँले पुरा गर्नुहुन्छ भने पवित्र आत्माले हामीहरूको जीवनमा यो लागू गर्नुहुन्छ। यहाँ हामी यो देखिरहेका छौँ कि पिताको योजना पुत्रले पुरा गर्नुभएको छ र पवित्र आत्माले हाम्रो जीवनमा विश्वासीहरूको जीवनमा यो लागू गर्नुभएको छ। हामीले उहाँमा मात्रै विश्वास गरेर हामीले अनन्त जीवन पाउँछौँ। तर अनन्त जीवन भनेको चाहिँ के हो? यसमा हामीले जब हामी उहाँमा विश्वास गर्छौँ तर अनन्त जीवन पाउँछौँ भन्छौँ। तर अनन्त जीवन भनेको चाहिँ के हो? जसको जवाफ दिनुभन्दा पहिला म अनन्त जीवन के होइन भनेर म तपाईँलाई प्रश्न पार्न चाहन्छु। आज धेरै मानिसहरूले यसरी बुझिरहेका छन्, अनन्त जीवन चाहिँ जब हामी यो हाम्रो शरीर मर्छ त्यसपछि मात्रै अनन्त जीवनको सुरुवात हुन्छ भन्छन्। तर यो होइन, बाइबल विपरीत छ। तर बाइबलले के भन्छ त? अनन्त जीवन भनेको के हो त? कृपया तपाईँहरूले आफ्नो बाइबलमा युहन्न 17:3 पल्ट्याउनुहोस्, केही पृष्ठ पछाडि 17:3। बाइबलले के भन्छ त अनन्त जीवन भनेको के हो त? तपाईँहरूले हेर्नुहोला यहाँ के भन्छ। अब अनन्त जीवन यही हो कि तिनीहरूले तपाईँ एकमात्र सत्य परमेश्वरलाई चिनुन् र तपाईँले पठाउनु भएको येशु ख्रिस्टलाई चिनुन्। बाइबलले यसरी भन्छ कि अनन्त जीवन चाहिँ हामी मरिसकेपछि मात्रै सुरु हुने होइन। अनन्त जीवन चाहिँ जब तपाईँ र मैले एक साँचो परमेश्वरलाई चिन्छौँ र उहाँबाट पठाइनु भएका पुत्र येशु ख्रिस्टलाई हामी चिन्छौँ तब नै हाम्रो अनन्त जीवन सुरु भयो। हामी मरिसकेपछि यो सुरु हुने होइन। अनन्त जीवन भनेको हाम्रा अनन्तता जुन अनन्तताका परमेश्वरसँगको अटुट सङ्गति हो, उहाँसँगको हाम्रो अटुट सम्बन्ध हो। जुन कुरा चाहिँ हाम्रो सुरु भएको छ हामी मरेपछिको होइन, हामी यो शरीरबाट मरेपछि भन्ने कुराहरू त्यो गलत हो। बाइबलले भन्छ कि जब सत्य परमेश्वरलाई चिन्छौँ र उहाँले नै पठाउनु भएको पुत्रलाई जब हामी चिन्छौँ अनन्त जीवन सुरु हो। हामी पवित्र परमेश्वरको विरुद्धमा पाप गरेका थियौँ। हामी हाम्रो पापले परमेश्वरसँगको सङ्गतिबाट अर्थात् मरेका थियौँ, पवित्र परमेश्वरको क्रोधमुनि थियौँ। तसर्थ येशूको खाँचो थियो जसले हाम्रो पाप लिनुभयो, परमेश्वरको क्रोध उहाँले शान्त पार्नुभयो। कहाँ पार्नुभयो? उहाँको क्रुसको मृत्युमा उहाँले पिता परमेश्वरको क्रोधलाई त्यहाँ उहाँले शान्त पार्नुभयो। र उहाँको तेस्रो दिन जुन उहाँको मृत्यु अनि उहाँको तेस्रो दिनको पुनरुत्थानले परमेश्वरसँगको सङ्गति उहाँसँगको सम्बन्धमा पूर्ण सम्भव छ। किन? ख्रिस्ट येशू मात्रै परमेश्वरसँग मिलाप गराउनको निम्ति सम्भव छ। किन अरू पशु पक्षीहरूको बलिले पिता परमेश्वरसँगको हाम्रो सम्बन्ध अथवा हाम्रो सम्बन्ध मिलाप गराउन सक्दैन? म एउटा उदाहरण दिन चाहन्छु। जहाँ यहाँ हामी विद्युत छ, एउटा लाइन छ जहाँ चाहिँ विद्युत बगिरहेको छ, तर अचानक एउटा हुडी आयो र जुन त्यो लाइन जुन तारलाई बतासले गर्दाखेरि त्यो चुटियो, के भयो अचानक त्यहाँ बत्ती गयो होइन, अब त्यहाँ बत्ती जान सकेन, करेन्ट बग्न सकेन, अब फेरि निरन्तर जुन त्यो तारमा करेन्ट बगाउनको निम्ति हामीले के गर्नुपर्छ, त्यसलाई जोड्नु पऱ्यो, अब जोड्ने केले, सही माध्यमले जोड्नु पऱ्यो, त्यो तार जोडेर मात्रै हुँदैन होइन, त्यो तार जोड्नको निम्ति हामीले लबरको अथवा प्लास्टिकको डोरीले त्यो तार जोडेर फेरि बल्नेवाला छैन, त्यही बिजुली नै त्यही बत्तीको तार नै हामीले जोड्नु पऱ्यो कि ताकि पूर्ण त्यो करेन्ट पास हुनको निम्ति। त्यस्तै गरी पवित्र परमेश्वर जुन स्वर्गीय परमेश्वरको विरुद्धमा हामीले गरेको पाप अरू कुनै पनि पशु पक्षीको बलिले उहाँसँगको सम्बन्धमा मिलाप गराउन सक्दैन, जसरी त्यो करेन्ट प्लास्टिक अथवा अरू लबरको डोरीले जोडेर त्यहाँ विद्युत प्रवाह हुँदैन। त्यस्तै गरी परमेश्वरसँगको सम्बन्ध पुनः गर्नको निम्ति स्वर्गबाट पठाइनुपर्ने थियो, त्यसै कारण परमेश्वरले नै आफ्नो पुत्र ख्रीष्ट येशूलाई पठाउनु भयो, त्यसै कारण येशूमा मात्रै सम्भव छ, किन सम्भव छ, उहाँ स्वर्गबाट पठाइनु भएको एकमात्र पुत्र हुनुहुन्छ जो परमेश्वर हुनुहुन्छ, उहाँ मानव बनी आउनुभयो, जसको क्रुसको मृत्यु र उहाँको तेस्रो दिनको पुनरुत्थानले मात्रै परमेश्वरसँगको सम्बन्ध पुनःस्थापना गर्न सम्भव छ, त्यसै कारण ख्रीष्ट येशूको आवश्यकता थियो, त्योभन्दा अरू कुनै पनि माध्यम छैन, अरू कुनै कुरा पनि स्वर्गबाट परमेश्वरले पठाउनु भएको छैन, त्यसै कारण हामीले ख्रीष्ट येशूमा विश्वास गर्नुपर्छ, अनि मात्रै हाम्रो अनन्त जीवन त्यहाँ छ। हामीले हेर्दै थियौँ अनन्त जीवन भनेको चाहिँ के हो भन्ने कुरा, जब त्यस कारण मात्रै हामी चिन्छौँ, जस जुन बेला हामी पिता परमेश्वरलाई चिन्छौँ र उहाँबाट पठाइनुभएका ख्रीष्ट येशूलाई चिन्छौँ, अनन्त जीवन त्यही हाम्रो सुरु हुन्छ। त्यस कारण यो सम्भव कसरी छ, केवल ख्रीष्ट येशूमा मात्रै छ, र उहाँले नै पापीहरूको उद्धार गर्नुहुन्छ, किनकि उहाँले मात्रै अनन्त जीवन दिनुहुन्छ, किन उहाँ परमेश्वरको पुत्र जो परमेश्वरबाट पठाइनु भएको हुनुहुन्छ, उहाँ पापीहरूलाई उद्धार गर्न यस संसारमा आउनुभयो। पद 17 हेर्नुहोस् न, किनकि परमेश्वरले संसारलाई दोषी ठहराउन भनी पुत्रलाई संसारमा पठाउनु भएन, तर संसार उहाँद्वारा बाँचोस् भनेर पठाउनु भयो। यसको अर्थ यो होइन कि संसार चाहिँ दोषी छैन भन्ने होइन, संसार दोषी छ, संसारमा पापले भ्रष्ट भएको छ, यदि संसार दोषी नहुने हो भने त ख्रीष्ट येशू आउन आवश्यक थिएन, तर सत्यता चाहिँ यही हो कि संसार दोषी छ, त्यसकारण ख्रीष्ट येशू आउनुभयो, तर संसारलाई बाँचोस्, संसारलाई बचाउन, उहाँमा विश्वास गरी उहाँले बचाउनको निम्ति आउनुभयो, तर सत्यता यही हो, येशू आउनु आवश्यक थियो कि संसारलाई दोषी नभएर होइन, दोषी भएको कारण त्यस दोषबाट मुक्त गराउन कि ती पापबाट उद्धार मुक्ति दिनको निम्ति चाहिँ ख्रीष्ट येशू आउनुभयो, र यदि हामी ख्रीष्टमा छैनौँ भने हामी परमेश्वरको क्रोध हुनेछौँ, ख्रीष्टमा हाम्रो विश्वास छैन भने हामीहरू उहाँको क्रोध मुनि हामी दोषमा छौँ। म तपाईँहरूलाई यस बिहानी यो समयमा यही प्रश्न गर्न चाहन्छु, के तपाईँले येशू ख्रीष्टमा विश्वास गर्नुभएको छ, यदि छैन भने आफ्नो पापको पश्चाताप गर्नुहोस् र येशूमा विश्वास गर्नुहोस्, किनभने परमेश्वरले हामीलाई यति धेरै प्रेम गर्नुभएको छ कि उहाँले आफ्नो एकलौटे पुत्र दिनुभयो, जब हामी पापी छँदा नै उहाँले आफ्नो पुत्र येशू ख्रीष्टलाई दिनुभयो, जसमा हामी पापी मानिसहरूको उद्धार छ, जसमा अनन्त जीवन छ। यदि येशूमा विश्वास गरेनौ भने त्यसको परिणाम भयानक छ। ती परिणामहरू के हुन्छन्, अथवा ख्रीष्ट येशूमा विश्वास नगर्दाको परिणामहरू के छन् त? आजको हाम्रो दोस्रो बुदाले यसको जवाफ दिनेछ, अविश्वासको परिणाम। पद 18-21 हामीले हेर्नेछौँ। यहाँ 18 चाहिँ जसले उहाँमाथि विश्वास गर्छ त्यो दोषी ठहरिँदैन, तर विश्वास नगर्ने चाहिँ अघि नै दोषी ठहरिएको छ, किनभने उसले परमेश्वरका एकमात्र पुत्रको नाउँमा विश्वास गरेको छैन। फैसला चाहिँ यही हो, ज्योति संसारमा आएको छ र मानिसहरूले ज्योति भन्दा बरु अन्धकारलाई रुचाए, किनकि तिनीहरूका काम दुष्ट थिए। किनभने दुष्ट काम गर्ने हरेकले ज्योतिलाई घृणा गर्छ र ज्योतिमा आउँदैन, नत्र त त्यसका काम प्रकट हुनेछन्। त्यसद्वारा जिउने मानिस ज्योतिमा आउँछ र यसरी उसले गरेका कामहरू परमेश्वरमा गरेका हुन् भन्ने प्रष्टै देखिन्छन्। यस पदमा योहन्नाले हामीलाई विश्वासको महत्त्वको बारेमा देखाइराख्नु भएको छ। उहाँले बताउनु भएको छ कि हामीले विश्वास गरे पछाडि यसको महत्त्व के छ भन्ने कुरा हामीले हेर्छौँ भने, तर यहाँ चाहिँ यो भनिरहेको छैनन् कि विश्वास नगर्ने गर्ने अनि केही क्षणमा छोड्नेको कुरा होइन, तर यहाँ चाहिँ यो दोषी ठहरिने व्यक्तिहरू को हुन् भनेर योहन्नाले यसरी भनिरहेका छन् कि जो आफ्नो शरीरको मृत्युसम्म नै अविश्वासमा रहन्छन्। जसले आफ्नो पार्थिव शरीरमा ख्रीष्ट येशूलाई विश्वास गर्दैन ती मानिसहरू दोषी ठहरिन्छन्। पद 18 हामी यही पाउँछौँ, जसले उहाँमाथि विश्वास गर्छ त्यो दोषी ठहरिँदैन। को व्यक्ति दोषी ठहरिँदैन? जो जसले ख्रीष्ट येशूमा विश्वास गर्छन् ती मानिसहरू दोषी ठहरिँदैन, किन सारा दोष सारा क्रोध ख्रीष्ट येशूले लिनुभएको छ। यहाँ पद 18 हामी केही शब्दहरूलाई विचार गरौँ कि यहाँ लेखिएका छन् विश्वास गर्ने र नगर्ने, कसलाई गर्ने र नगर्नेको कुरा यस पदमा भइरहेको छ। यसलाई हामीले बुझ्नुपर्छ कि यहाँ जसले परमेश्वरको पुत्र येशू ख्रीष्टमाथि विश्वास गर्दैन त्यो अघि नै दोषी ठहरिएको छ भन्ने कुरा बुझ्नुपर्दछ। यसको मतलब अघि नै, कहिले अघि नै त, कि पिता परमेश्वरको जुन अनन्त विगतको जुन मुक्तिको योजनामा नै ती मानिसहरू दोषी ठहरिएका छन्। ती मानिसहरूले ख्रीष्ट येशूमा विश्वास गर्दैनन्। जो व्यक्तिहरू परमेश्वरको क्रोधमुनि छन्, जो परमेश्वरको क्रोधको भागीदारीहरू छन्, ती मानिसहरू नै आउँदैनन्। ती मानिसहरू हुन् कि परमेश्वरको भेडाहरूभन्दा बाहेकका मानिसहरू, त्यही बेला नै उनीहरू दोषी भइसकेका छन्। त्यही मानिसहरूले परमेश्वरलाई चिन्न सक्दैनन्। योहन्नाले यहाँ यो कुरा बताइरहेका छन्, जो मृत्युसम्म नै ख्रीष्टमा आउँदैनन् ती मानिसहरू नै दोषी हुन्छन् भन्ने कुरा बताएका छन्। हामी त्यो कुरालाई ध्यान दिनुपर्ने हुन्छ। त्यसकारण यदि कोही येशूमा विश्वास गर्नुभएको छैन भने समय अहिले नै हो कि येशूको पुत्रमा विश्वास गर्ने। यदि हामीले उहाँमा विश्वास गरेनौँ भने हामी पनि उहाँको क्रोधमुनि हामी पनि दोषी ठहरिनेछौँ, उहाँको न्यायमा हुनेछौँ। यदि म तपाईँहरूलाई यही उत्साह दिन चाहन्छु, यदि कोही हाम्रो बिचमा ख्रीष्ट येशूमा विश्वास गर्नुभएको छैन भने र तपाईँलाई यो विषयमा अझै पनि केही जिज्ञासा अथवा म पनि ख्रीष्टमा विश्वास गर्छु भन्ने तपाईँहरूको हृदयमा छ भने तपाईँहरूले हाम्रो यस सङ्गति पछाडि चर्चका अरू मेम्बर्सहरूलाई भेटेर अझै तपाईँहरूले बुझ्न सक्नुहुन्छ, उहाँहरूलाई तपाईँहरूले सम्पर्क राख्न सक्नुहुन्छ। त्यसै कारण हामी यस पद 19-20 हेरौँ न, फैसला चाहिँ यही हो। यहाँ यही योहन्नाले दिइरहेका छन् कि ज्योति आइसकेको छ भनी यहाँ बताइएको छ। यो ज्योति चाहिँ को हुनुहुन्छ त? योहन्नाले हामीलाई अगाडि भनेका छन् कि योहन्ना 1:4-5 पदमा यहीँ भन्छन्, उहाँमा जीवन थियो र त्यो जीवन परमेश्वरको ज्योति थियो, त्यो ज्योति अन्धकारमा चम्कन्छ र अन्धकार त्यसमाथि विजय भएको छैन। यो ज्योति चाहिँ ख्रीष्ट येशु हुनुहुन्छ। हामी योहन्ना एकमा हामी हेर्दै थियौँ कि वचन हुनुहुन्थ्यो, उहाँ नै देहधारी हुनुभयो भन्ने कुरा। त्यसै कारण यहाँ योहन्नाले भन्दैछन् कि ती मानिसहरूले उहाँलाई चिनेनन्, ज्योतिलाई रुचाएनन्। तिनीहरूले बरु ज्योतिलाई रुचाउनको साटो केलाई रुचाए, अन्धकारलाई रुचाएका छन्। योहन्नाले यहाँ यही भनिरहेका छन् कि मानिसहरूले यीशु परमेश्वरको पुत्रमा विश्वास गर्नको साटो पापलाई अँगाले, पाप नै उनीहरूले गर्न रुचाए। हेर्नुहोस् पद 20 हेर्नुहोस् है, किनभने दुष्ट काम गर्ने हरेकले ज्योतिलाई घृणा गर्छ। यो 20 कलाई हेर्नुहोस् न, यो कुराले हामी यहाँबाट हामी के देख्छौँ कि दुष्ट काम गर्ने हरेकले ज्योतिलाई घृणा गर्छ। त्यसो हो भने दुष्ट काम नगर्ने चाहिँ को छ त? बाइबलले के भन्छ? को धर्मी छ त? कृपया मसँगै तपाईँहरू सबैजनाले आफ्नो बाइबल रोमी 3 अध्यायलाई पढाउनु होला। रोमी 3 अध्यायको 10, 11, 12 पदलाई केही पृष्ठ पछाडि पठाउनुहोस्, केही पुस्तक पछाडि पाउनुहुन्छ। रोमी 10 रोमी 3 10, 11, 12 यहाँ यसरी लेखिएको छ, जसो लेखिएको छ, धर्मी कोही छैन, एकजना पनि छैन, बुझ्ने कोही छैन, परमेश्वरलाई खोज्ने कोही छैन, ती सबै बरालिएका छन्, तिनीहरू एकसाथ बेकममा भएका छन्, कसैले असल गर्दैन, असल गर्ने एकजना पनि छैन। है, एकजना पनि छैन, धर्मी कोही छैन, एकजना पनि छैन, असल गर्ने कोही पनि छैन। यसकारण हामीले यो कुरा बुझ्नुपर्छ कि परमेश्वरको पुत्रमा विश्वास गर्नु भनेको हामी आफ्नै तर्फबाट हामी गर्न सक्दैनौँ। पद 20 भन्छ कि दुष्ट काम गर्ने हरेकले ज्योतिलाई घृणा गर्छ, अर्थात् ख्रीष्ट येशूमा ऊ आफै आउन सक्दैन। यो कुराले हामीलाई यो देखाइरहेको छ कि मुक्ति चाहिँ हाम्रो काँधमा छैन, हाम्रो रोजाइमा छैन। ख्रीष्ट येशूलाई हामी रोज्न सक्दैनौँ। मैले अघि पनि पढेको थिएँ योहन्नाको पुस्तक 6:44 कि उहाँले नै त परमेश्वरले नै ज्योतिमा आउनको निम्ति उहाँले नै खिच्नुपर्ने हुन्छ। किन? हामी कोहीले पनि असल गरेका छैन, असल गर्ने कोही पनि छैन। त्यसै कारण योहन्ना 6:44 पदले यही भन्छ कि मलाई पठाउनु हुने मेरो पिताले नै म कहाँ खिच्नु भएन भने म कहाँ कोही पनि आउन सक्दैन। त्यसकारण हामीहरू कोही पनि हामी आफ्नै तवरबाट हामीले ख्रीष्टलाई चुनेका छैनौँ, तर परमेश्वरले नै हामीलाई ख्रीष्टमा उहाँले ल्याउनु भएको। यसले हामीलाई यही देखाउँछ कि हामीहरू पूर्ण रूपमा मरेका छौँ, पापमा पूर्ण रूपमा मरेका छौँ। मरेको मानिसले केही पनि थाहा पाउन सक्दैन, जबसम्म जीवित परमेश्वरले नै त्यो जीवनको निम्ति उहाँले तान्नु हुँदैन, खिच्नु हुँदैन, तबसम्म हामी केही गर्न सक्दैनौँ। त्यसकारण मुक्ति हाम्रो हातमा छैन, मुक्ति हाम्रो अधीनमा रहेको छैन। परमेश्वरलाई महिमा भएको होस् कि उहाँले नै हामीलाई आफ्नो पुत्रमा खिच्नुभयो, उहाँले नै हामीलाई तान्नुभयो। त्यसै कारण ख्रीष्टमा हुनुभएका दाजुभाइ दिदीबहिनीहरू, के यो सत्यताले तपाईँलाई परमेश्वरप्रति अत्यन्तै धन्यवादी हुन के सहायता गरेको छ? के तपाईँ धन्यवादी हुनुभएको छ कि तपाईँ र म मरेको बेला नै कि हामी कोही पनि केही असल गर्न नसक्ने अवस्थामा कि हामी हाम्रो पापमा मरेको बेला परमेश्वरले ख्रीष्ट येशूमा ल्याउनु भयो? के त्यो कुराले तपाईँ र मलाई धन्यवादी बनाएको छ? के परमेश्वरलाई धन्यवाद दिने कि हाम्रो हृदयहरू भएका छन्? जसले तपाईँ र मलाई यति धेरै प्रेम गरी आफ्नो पुत्र दिएर हामीलाई अनन्त जीवन दिनुहुने महान परमेश्वरको यो अकाट्य वचनको रूपमा लिएर के हामी वचन आधारमा जिएका छौँ? त्यसै कारण हामी पद 21ले हेर्छौँ भने हामी यो पाउँछौँ, सत्यद्वारा जिउने मानिस ज्योतिमा आउँछ। तसर्थ कि जो कोही ख्रिस्ट येशूमा छौँ भने हामीले हाम्रा साना साना पाप, हाम्रा गल्तीहरू पनि हामी लुकाएर राख्दैनौँ कि हामी आएर पश्चाताप गर्छौँ। ख्रिस्ट येशूमा हाम्रा गल्ती हामी स्वीकार गर्दछौँ। पहिलो योना 2:3-6 हेरौँ न। सत्यद्वारा जिउने मानिसहरूको जीवन कस्तो हुन्छ हामी यही देख्दछौँ, यहाँबाट हामी यो देख्न सक्छौँ। यदि हामीले उहाँका आज्ञाहरू पालन गऱ्यौँ भने यसैबाट हामी थाहा पाउन सक्छौँ कि हामी उहाँलाई चिन्दछौँ। जसले म उहाँलाई चिन्छु भन्छ तर उहाँका आज्ञाहरू उल्लङ्घन गर्छ त्यो झुटो हो र त्यसमा सत्य छैन। तर जसले उहाँको वचन पालन गर्छ त्यसमा परमेश्वरप्रतिको प्रेम साँच्ची नै सिद्ध भएको छ। हामी उहाँमा छौँ भन्ने कुरामा यसैबाट निश्चित हुन्छौँ। उहाँमा रहन्छु भन्ने व्यक्ति आफै पनि उहाँको चाल अनुसार चल्नुपर्छ। हामी म ख्रिस्टमा छु भनेर हामी ख्रिस्टमा जिइरहेको छु भन्छौँ भने के हाम्रो जीवन यही वचन आधारमा छ? के ख्रिस्टको अनुसरण हामीले गरिरहेका छौँ? के हामीलाई ख्रिस्टभन्दा हामी अरू कुरालाई रुचाएका छौँ? तपाईँले आफ्नो जीवनलाई निहाल्नुहोस्, त्यसकारण यसको परिणाम भयानक छ कि दोषी ठहरिन्छौँ, अनन्त मृत्युमा डोराइन्छ। प्रेमित्रहरू, आज संसारका सबै मानिसहरू दुईवटा बाटोमा हिँडिरहेका छन्, त्योभन्दा अरू कुनै पनि बाटो छैन। उनीहरूको पुग्ने दुईवटै उनीहरूको त्यो डेस्टिनेसन छ, एउटा अनन्त जीवन, एउटा अनन्त नरक। जो जति ख्रिस्ट येशूमा हिँडिरहेका छन्, जो जति ख्रिस्ट येशूमा हुनुहुन्छ, उहाँहरूको अन्तिम दिशा, अन्तिम निशाना भनेको अनन्त जीवन, अनन्त राज्यमा हो। तर जो जति ख्रिस्टमा विश्वास गर्नुभएको छैन, उहाँहरूको अन्तिम निशाना, अन्तिम ठाउँ भनेको अनन्त नरक हो। र यो वास्तविकता हो र यो सत्यता हो। त्यसकारण के हामीहरू हाम्रा पापहरू स्वीकार गर्दै येशूमा विश्वास गरेका छौँ? यदि हाम्रो विश्वास ख्रिस्ट येशूमा छैन भने त्यसको परिणाम अति भयानक छ कि हामी अनन्त अनन्तसम्म कि महान परमेश्वरको क्रोध मुनि हामी रहनेछौँ, जुन ठाउँ नरक हुनेछ। यदि ख्रिस्टको कारण कोही ख्रिस्टको कारण सतावटमा पर्नुभएको छ भने निराश नहुनुहोस्, किनकि सबै क्षणिक छन्। तर ख्रिस्टमा सदा विश्वासयोग्य भएर रहनुहोस्, जहाँ अनन्तताको जीवन छ, जहाँ अनन्त अनन्तसम्म ख्रिस्टसँग हामी रहनेछौँ। यो हाम्रो पार्थिव शरीरमा भएको हाम्रो कष्ट सतावटहरू क्षणिक छन्। त्यसकारण ख्रिस्टमा अनन्तसम्म अनन्त अनन्तको जीवन चाहिँ ख्रिस्ट येशूमा छ र ख्रिस्ट येशूमा रहिरहनु यो आवश्यक छ। प्रिय मित्रहरू, हाम्रो पिता परमेश्वरले उहाँको प्रेम यसैमा प्रकट गर्नुभएको छ कि उहाँले आफ्नो एकमात्र पुत्र दिनुभयो ताकि हामीहरू नाश नहौँ भनेर उहाँले पुत्र दिनुभयो। जसरी अघि हाम्रा सञ्चालक ज्यूले पढ्दै हुनुहुन्थ्यो, त्यहाँ हामीले देख्यौँ कि अब्राहमको निम्ति परमेश्वरले थुमा जुटाउनु भयो र अब्राहमले चढाउन लागेको बलिको निम्ति उहाँले थुमा जुटाउनु भयो। तर हामीहरूलाई उहाँले प्रेम गरेर आफ्नै पुत्र उहाँले दिनुभयो कि आफ्नो पुत्रको निम्ति उहाँले अरू थुमा दिनु भएन? उहाँले त आफ्नै पुत्र दिनुभएको छ। त्यसकारण उहाँद्वारा नै हाम्रो अनन्त अनन्तसम्मको बलिदान, उहाँ नै हाम्रो अन्तिम बलि ख्रिस्ट येशू हुनुहुन्छ। त्योभन्दा अरू कुनै पनि बलिको आवश्यक छैन, ख्रिस्ट नै हाम्रो अन्तिम बलि हुन्थ्यो, जोद्वारा मात्रै हामीले अनन्त जीवन छ, जसमा हाम्रो अनन्त जीवन चाहिँ ख्रिस्ट येशूमा सुरक्षित छ। यदि ख्रिस्टमा हुनुहुन्न भने कृपया ढिलो नगर्नुहोस्, समय छोटो छ, हाम्रो जीवन छोटो छ, अनन्तता नजिक नजिक आइरहेको छ र परमेश्वरको न्याय भयानक छ। एक दिन हामी सबैजना उहाँको न्यायमा उठ्नेछौँ। त्यो समयमा के हामी ख्रिस्ट को अनुसरण गरिरहेका छौँ कि हामी ख्रिस्टमा हुन्छौँ या ख्रिस्टलाई इन्कारेका हुन्छौँ। यसको परिणामहरू भयानक छ। आउनुहोस् हामी सबैजना मिलेर प्रार्थना गरौँ। म अगाडि गर्नेछु।